بسم اللہ الرحمن الرحیم۔ السلام علیکم ناظرین، پروگرام صبح زندگی میں آپ کو بہت بہت خوش آمدید کہتا ہوں اور امید کرتا ہوں کہ آپ لوگ بالکل خیر خیریت سے ٹھیک ٹھاک ہوں گے۔
اور میں بھی اپنی عزیز ناظرین کی خدمت میں سلام عرض کرتی ہوں، آپ کی خدمت میں سلام عرض کرتی ہوں اور امید کرتی ہوں بالکل خیر خیریت سے ہوں گے۔ اپنی صبح کا آغاز ہمارے خوبصورت پروگرام کے ساتھ کر چکے ہوں گے۔
بالکل، یہاں پر ایک جو ہے بی فاطمہ الزہرا سلام اللہ علیہا کا ایک فرمان میں یہاں پیش کرنا چاہتا ہوں پروگرام کے شروع میں ہی۔ بی بی فرماتی ہیں کہ ہم اہل بیت وسیلہ ہیں اللہ تعالیٰ اور اس کے لوگوں کے درمیان رابطے کا۔ پھر فرماتی ہیں آپ کہ ہم انتخاب ہوئے پسندیدہ اور پاک لوگ ہیں اللہ تعالیٰ کے، ہم رہنمائی کرنے والے، ہدایت کرنے والے ہیں اور ہم تمام پیغمبروں کے وارث ہیں۔ تو آج جیسا کہ آپ لوگوں کو معلوم ہے کہ بی بی فاطمہ الزہرا سلام اللہ علیہا کی شہادت کا دن ہے، تو اس سلسلے میں آپ سب کی خدمت میں تسلیت تعزیت پیش کرتا ہوں اور اسی سلسلے میں آج جو ہے ہم اسپیشل پروگرام آپ لوگوں کی خدمت میں لے کے آئے ہیں۔ امید کریں گے کہ آپ کو آج کا پروگرام پسند آئے گا
انشاءاللہ۔
تو رباب، ابھی آپ کہاں پر لے کے جا رہی ہیں؟
ابھی ہمارے پاس ایک جو ہے سخن ہے، جو ہم بولتے ہیں معاف کیجیے گا، فرمان ہے بی بی فاطمہ الزہرا کا۔ جی ہے بالکل، ان شاء اللہ جائیں گے وہ دیکھیں گے اور پھر ناظرین کی خدمت میں حاضر ہوتے ہیں اور کوشش یہی رہی کہ ہم اس فرمان پر عمل پیرا ہوں۔ ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں، آپ نے یہ خوبصورت سا بی بی کا فرمان جو سنا، ہمیں امید کرتے ہیں کہ ہم ہر روز اپنی زندگی میں ایسے خوبصورت فرمان پر عمل کر سکیں تاکہ ہماری زندگی اور بہتر اور خوبصورت ہو سکے۔
بالکل، آپ نے صحیح کہا، انشاءاللہ ہم سب مل کے یہ کوشش کریں گے۔ یہاں وقت ہوا ہے ناظرین، ہم نے ایک خوبصورت سا چھوٹا سا ویڈیو کلپ بی فاطمہ الزہرا سلام اللہ علیہا کی شہادت کے سلسلے میں یہاں تیار کی آپ لوگوں کی خدمت میں، وہ ملاحظہ فرماتے ہیں۔ آپ لوگ چلیں، کلپ ملاحظہ فرمائیں، ہم لوگ اپنی جگہوں پہ چلتے ہیں۔ جی ناظرین، آپ کی خدمت میں ایک بار پھر حاضر ہیں تہران اسٹوڈیو سے پروگرام صبح زندگی لے کے۔ امید ہے کہ آج کا پروگرام آپ کو پسند آئے گا۔ میں صرف یہ بتاتا چلوں کہ ہمارے ساتھ جن مہمان کو ہم نے آج پروگرام میں دعوت دی ہے، مولانا ولی الحسن صاحب آج جو ہے انشاءاللہ بی فاطمہ الزہرا سلام اللہ علیہا کی شہادت کے سلسلے میں ان کی شخصیت پہ، ان کی زندگی پہ روشنی ڈالیں گے، ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں۔ چلتے ہیں رباب کے پاس تاکہ گفتگو کا سیگمنٹ جو ہے ان کے ساتھ شروع کیا جا سکے۔ جی رباب،
بہت شکریہ خورم، بہت شکریہ۔ جس طرح آپ نے بتا دیا کہ مولانا ولی الحسن رضوی صاحب ہمارے ساتھ پروگرام میں آج موجود ہیں اور خورم نے آپ کو بتایا کہ ہم بی بی فاطمہ الزہرا سلام اللہ علیہا کی زندگی کے اوپر پوری طرح سے روشنی ڈالنے کی کوشش کریں گے۔ چلتے ہیں مولانا صاحب کی خدمت میں۔ السلام علیکم مولانا صاحب۔
السلام ورحمۃ اللہ، میں آپ کی خدمت میں بھی اور تمام ناظرین کی خدمت میں بھی سلام پیش کرتا ہوا، تسلیت و تعزیت پیش کرتا ہوں جناب معصوم عالم کی شہادت کے موقع۔
بہت شکریہ مولانا صاحب، سب سے پہلے بہت شکریہ، آپ نے اپنا قیمتی وقت نکالا ہمارے پروگرام کے لیے۔
میرا بڑی فریضہ تھا، میں خدمت میں ہوں۔
بہت شکریہ مولانا صاحب، ابھی ہم پروگرام سے پہلے بات کر رہے تھے، آپ نے جس طرح بتایا کہ بی بی فاطمہ الزہرا کی جو زندگی اور جو شخصیت ہے پوری انسانی ذات کے لیے، پوری کائنات کے لیے ایک مشعل راہ، نہ صرف خواتین کے لیے، چونکہ ہم اکثر بولتے ہیں خواتین کے لیے مشعل راہ ہے، پوری انسانیت کے لیے ایک مشعل راہ ہے۔ اگر آپ اس بات کی پوری طرح سے وضاحت ہمارے ناظرین کے لیے کر دیں۔
اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم۔ قال اللہ تبارک و تعالی فی کتابہ المبین، لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ۔ وقال اللہ تبارک و تعالی فی کتابہ المبین، وما محمد الا رسول۔ قرآن نے دو جملے پیغمبر اسلام صلی اللہ علیہ وسلم کے تعارف میں فرمائے ہیں امت سے، ایک تو یہ کہ پیغمبر کی زندگی جو ہے وہ پورے عالم بشریت کے لیے اسوہ حسنہ ہے،
بالکل،
اور فرمایا ہے کہ محمد صلی اللہ علیہ وآلہ وسلم کچھ نہیں ہے سوائے رسول کے۔
جی،
یہ دو ارشادات قرآنی سامنے رکھے جائیں کہ پیغمبر اسوہ ہیں
جی
پورے عالم بشریت کے لیے
جی،
اور پیغمبر کچھ نہیں ہے سوائے رسول کے۔
جی،
اب اس کے بعد پیغمبر فرماتے ہیں فاطمہ تو بضعت منی، فاطمہ میرا ٹکڑا ہے۔
جی،
اب آپ دیکھیں جب رسالت کے سوا پیغمبر کچھ نہیں ہیں
جی
اور پیغمبر کہہ رہے ہیں فاطمہ میرا ٹکڑا ہیں، یعنی میری رسالت کا ایک جز ہیں،
بالکل۔
اب عالم بشریت چونکہ دو صنفوں میں بٹی ہوئی ہے، خواتین ہیں اور
مرد
ہیں
جی،
تو مردوں کے لیے اسوہ پیغمبر اسلام پیش کر رہے ہیں خود اپنی زندگی کا، اپنے بعد آپ کے جانشین 12 معصومین اس کا اسوہ سامنے موجود ہے،
بالکل۔
औरतों के लिए कोई उसवा, अमली उसवा, देखिए दो तरह से उसवे होते हैं, नमूने होते हैं। एक तो
जी
ये कि इंसान इरशादात के ज़रिए से तब बयान करता है कि तुम्हें इस तरीके से ज़िंदगी बसर करना है,
ठीक
और उसके लिए उसको नमूना पेश किया जाता है, अहकामात दिए जाते हैं, वाजिबात हैं, मुहर्रमात हैं, मकरूहात हैं, मुस्तहब्बात हैं,
बिल्कुल
ये तमाम सब चीज़ें उनके हवाले की जाती हैं। लेकिन आप कहिए कि वुज़ू करो, तो वुज़ू कर रहे हैं तो कैसे करें,
जी,
ये
एक
कौन बताएगा?
बोलना है और एक
हाँ,
अमल
एक
करना है।
अमल करना है। तो जब
बिल्कुल
वुज़ू करने के लिए बैठेंगे तो फिर ख़वातीन कहेंगी हम कैसे वुज़ू करें,
बिल्कुल,
पैगंबर इस्लाम जैसे वुज़ू करते हैं, अगर हम वैसे वुज़ू करें तो ये तो
वो मर्द हजरात के लिए,
मर्द हज़रात के लिए है।
बिल्कुल
तो अब औरतों के लिए अमली नमूने की ज़रूरत थी, लिहाजा जनाब मासूम आलम को खुदावंद आलम ने
जी
पैगंबर का जुज़ बना करके भेजा, ताकि ख्वातीन ये शिकवा न कर सकें कि मर्दों के लिए तो अमली नमूने मौजूद थे,
बिल्कुल
लेकिन हमारे लिए कोई अमली, चूंकि पैगंबर का दीन क्या है, ये वो दीन है जिसके लिए खुदा ने फरमाया है कि इन्न दीना इंदल्लाहिल इस्लाम, खुदा के नज़दीक दीन बस इस्लाम है,
बिल्कुल
और इसके ऊपर अकमल तो लकुम दीनकुम व अतमम तो अलैकुम नेमती व रज़ी तो लकुमुल इस्लाम दीना, किस मोहर लगाई है कि ये दीन कामिल है,
जी
नेमतें तमाम हो गई और खुदा इस दीन से राजी है। तो अब ऐसी सूरत में ये कामिल दीन ख्वातीन के लिए अगर नमूना अमली न पेश करता तो ये नाकिस समझा जाता।
बिल्कुल
इसलिए पैगंबर इस्लाम के लिए ज़रूरी था कि आपके साथ आपका कोई ऐसा हमराह हो कि जो औरतों के लिए भी अमली नमूना बन सके। अलबत्ता ये नमूना चूंकि उसवा ज़िंदगी जनाब मासूम आलम को सिर्फ ख्वातीन के लिए नमूना बनाकर एक महदूद नहीं किया जा सकता एक सिंफ में, बल्कि
बिल्कुल
पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने जनाब फातिमा को इस अंदाज से पेश किया है कि वो पूरे आलम बशरियत के लिए नमूना हैं। बहुत से उमूर मासूम आलम ने अपनी ज़िंदगी में अंजाम दिए हैं
बिल्कुल
जो पूरे आलम बशरियत के, मिसाल के तौर पर पैगंबर इस्लाम अगर मैदान जंग में हैं और
ठीक
मैदान जंग में उन्हें ज़रूरत है कि उनकी हिमायत तो पुष्ट पनाही की जाए, तो
जी
मासूम आलम हज़रत फातिमा ज़हरा सलामुल्लाह जाके मैदान जंग में आपकी हिमायत तो पुष्ट पनाही करती हैं।
बिल्कुल
अब ऐसी सूरत में किस तरीके से हिमायत तो पुष्ट पनाही की जाए, इसका अमली नमूना जनाब फातिमा ज़हरा इस तरीके से पेश करती हैं कि जो ज़ख्मी हैं उनको जाके पानी पिलाती हैं,
बिल्कुल
उनके ज़ख्मों को धुलती हैं, और उनको जो फौरी तौर तो पर इमदाद कही जाती है
जी
वो
जी
फौरी इमदाद आप उनको फराहम करती हैं। खुद अमीर मोमिनीन अलैहिस्सलाम जो आपके शौहर थे मैदान जंग में जाके जिहाद करते
जी
थे, जिस वक्त ज़ख्मी होते थे उनकी मरहम पट्टी जिसको हम अपनी ज़बान में कह सकते हैं
जी
वो जा
जी
करके आप मैदान में
तो
करती
ये
थी।
अमल हम मर्द और
तो
हम खवातीन
ये
के लिए,
ख़वातीन के लिए भी है,
बिल्कुल
मर्दों के लिए भी है
बिल्कुल
कि जो इब्तदाई इमदाद है वो उनको फराहम की जाइए।
बिल्कुल
इसी तरीके से जनाब मासूम आलम रिसालत की जहाँ पे ज़रूरत है मदद की,
बिल्कुल
जैसे मैदान मुवाहले में आप गई हैं, तो ये औरतों को भी जाना चाहिए मैदान में
बिल्कुल
इस्लाम की हिमायत के लिए, इस्लाम की नुसरत के लिए, या बच्चों की परवरिश कैसे की जानी
बिल्कुल
चाहिए, जनाब इमाम हसन और इमाम हुसैन की परवरिश आपने की, जनाब जैनब की परवरिश की,
बिल्कुल
लड़कियों की परवरिश कैसे हो, लड़कों की परवरिश कैसे हो, इसका जो दर्स दिया ये सब के लिए है, ये
बिल्कुल
सिर्फ औरतों के लिए नहीं है।
जी
बच्चों के साथ मोहब्बत करना चाहिए, ये मोहब्बत करना सिर्फ औरतों का काम नहीं मर्दों का
बिल्कुल
काम भी है। विलायत की पुष्ट पनाही खुद यानी जनाब मासूम आलम अगर ना होती तो
जी
शायद लोगों को पता भी ना चलता कि विलायत तो इमामत की पुष्ट पनाही किस तरीके से की जाती है।
बिल्कुल बेशक
खुद मासूम आलम ने जाहिर है कि मासूम उसवा अगर देखा जाए तो पैगंबर इस्लाम के बाद कोई और नहीं था उस
जी
वक्त, मासूम आलम वो थी कि जो अमीर उम्मीन के पुष्ट पनाही करके उनकी हिमायत करके ये बता रही थी कि विलायत और इमामत की पुष्ट पनाही कैसे की जाती है। और ये तमाम आलम इस्लाम के लिए, चाहे
बिल्कुल
वो मर्द
मर्द
हो
हो
या
या
औरत
औरत
हो, हर एक के लिए उसवा और नमूना है।
सही
तो आप जाहिर है कि ये वो ज़िंदगी है कि जो सिर्फ किसी एक सिनफ से ताल्लुक़ नहीं रखती बल्कि
बिल्कुल
तमाम। तो अब जनाब मासूम आलम की ज़िंदगी को दो हिस्सों में बांटना पड़ेगा,
जी
एक वो जो आमाल और अर्तवार आपने बहैसियत एक खातून के अंजाम दिए हैं
जी
और बताया है कि देखो औरतों को किस तरीके से ज़िंदगी बसर करना चाहिए,
बिल्कुल
वो भी उसवा है, नमूना है। अब आप देखें ना कि ख्वातीन की ज़िंदगी में चूँकि मर्दों के लिए दूसरे उसवे मौजूद हैं, लिहाजा बेहतर, ज़्यादा बेहतर यही नज़र आता है कि जनाब मासूम आलम की वो ज़िंदगी जो औरतों के लिए नमूना मिसाल है, और ऐसी मिसाल तारीख़ बशरियत में कहीं नज़र नहीं आती। एक अपनी जहाँ के ऊपर यानी अकेली मिसाल, बेमिसाल शख्सियत की मालिक हैं। लिहाजा आप देखते हैं कि वो दौरे जहालत जिसमें बेटियों को जिंदा दरगोर किया जाता था, उस माशरे में जहाँ औरतों की कोई हैसियत ही नहीं थी,
खास तौर पर
बेटी की हैसियत से तो उसकी कोई हैसियत ही नहीं थी। लोग इफ्तिखार समझते थे कि वो बेटी अगर पैदा हो तो ले जाकर के उसको जिंदा कब्र में डाल दो। एक ऐसे माशरे में जनाब मासूम आलम आती हैं, क्या जरूरत थी घर से? आप देखें ना, अंदाजा लगाएं कि मासूम आलम खुद मासूम हैं, और जाहिर है कि उनको पूछा गया पैगंबर ने कि वो कौन सा मौका है कि जिस वक्त औरतें अपने खुदा से सबसे ज़्यादा करीब होती हैं। जैसा कि अभी प्रोग्राम के आगाज़ में आपने इस फरमान की तरफ इशारा किया, ये भरी मस्जिद में पैगंबर ने सवाल किया था।
अच्छा।
और पैगंबर इस्लाम ने भरी मस्जिद में जब सवाल किया तो अली इब्न अबी तालिब वहाँ मौजूद थे। रिवायत ये बताती है कि अली इब्न अबी तालिब वहाँ से उठे, खुद खड़े होकर, जाहिर है कि आप इमाम थे, साहिब नहजुल बलागा हैं, किस चीज़ का उनको इल्म नहीं है, लेकिन वो खुद जवाब नहीं देते। वहाँ से उठते हैं, आते हैं, मासूम आलम से सवाल करते हैं कि पैगंबर ने ये सवाल किया है कि वो कौन सी चीज़ है जिसमें औरतें खुदा से सबसे ज़्यादा करीब होती हैं। तो आपने कहा कि जाके बाबा से कह दीजिए कि सबसे ज़्यादा औरतों के लिए कुर्बत का वो मकाम है कि वो किसी नामहरम को ना देखे और उसको कोई नामहरम ना देखे। अब उसके बाद फिर अमीर उम्मीद ने आकर के जनाब पैगंबर इस्लाम से कहा कि फ़ातिमा इस तरीके से जवाब दे रही है, तो पैगंबर कहते हैं कि हाँ बिल्कुल, फ़ातिमा ने वजह कहा है, सही कहा है, खुदा सबसे ज़्यादा करीब उसी वक्त होता है। तो आप देखें ना कि ये जो उसवा पैगंबर इस्लाम ने अमली तौर पर जब सवाल किया तो ये जनाब फ़ातिमा दे रही हैं। तो अब ये कब दे रही हैं? ये उस वक्त दे रही हैं कि 10-11 साल की उम्र है, और सब औरतों को बता रही हैं कि तुम्हें इस तरीके से ज़िंदगी बसर करना चाहिए, बाहया होना चाहिए, तुम्हें घर के अंदर भी रह करके तुम वो काम कर सकती हो जो मर्द मैदान जंग में करते हैं।
बिल्कुल मौलाना साहब, बहुत शुक्रिया, बहुत ही बेहतरीन गुफ्तगू चल रही है हमारी, और उम्मीद करते हैं हमारे अजीज़ नाज़रीन इस बेहतरीन गुफ्तगू से मुस्तफ़ीद हो रहे होंगे। लेकिन नाज़रीन, यहाँ वक्त एक वक्फे का चलते हैं खुर्रम के पास।
जी बहुत शुक्रिया रुबाब जी, बिल्कुल आप लोगों की गुफ्तगू जारी रहेगी। छोटा सा वक्फा, थोड़ा सा वक्त लेंगे आप लोगों का, और जो है एक प्रोग्राम हमने आपको दिखाना है। उससे पहले मैं बताता चलूँ कि ज़ैन अली साहब ने हमें फेसबुक पर कमेंट दिया और कहते हैं कि आपका प्रोग्राम, हमारा प्रोग्राम उन्हें पसंद है, बहुत शुक्रिया आपका अदा करता हूँ। उन्होंने कहा कि फारसी सीखने का भी एक प्रोग्राम रखें। जी बिल्कुल, फारसी सीखने का जो है एक पूरा सहार उर्दू टीवी की तरफ से एक प्रोग्राम बनाया गया है, और वो जो है बरल दिखाया भी गया है, और इंशाल्लाह हम लोग भी कोशिश करेंगे अपने प्रोग्राम में भी एक दिन जो है इस मौजू के सिलसिले में जो है गुफ्तगू कर सकें। और उसके अलावा उन्होंने कहा है कि अगर हो सके तो, बहरहाल गुजारिश की है उन्होंने, लेकिन बहरहाल जी आप हुक्म करें। और उन्होंने कहा है कि जी दो, अगर हो सके तो अपने प्रोग्राम को 2 घंटे का कर दें। जी बिल्कुल, हम कोशिश करेंगे अपने प्रोग्राम को 2 घंटे का करने की। ये बात जो है मेरी यहाँ से ही पहुँच जाएगी हमारे डायरेक्टर साहिबा की तरफ कि जी प्रोग्राम का टाइम जो है उसको ज़्यादा किया जाए। उसके साथ साथ हमारे साथ जो है नाइला काजमी साहिबा ने सऊदी अरेबिया से हमें जो है सलाम अर्ज़ किया है, और उन्होंने जो है बहरहाल तजलियत पेश की है हमारी खिदमत में बीबी फातिमा ज़हरा सलामुल्लाह अलैहा की शहादत के सिलसिले में। बहुत शुक्रिया करता हूँ, अदा करता हूँ आपका नाइला काजमी साहिबा। इसी तरह जो है हमारे प्रोग्राम में शामिल है एम खान लगारी साहब ने भी बहुत सी मुख्तलिफ तस्वीर हमारे साथ शामिल की हैं, इंशाल्लाह वो हम जो है तस्वीरी मुकाबले का जो हमारा फोल्डर है उसमें डाल देंगे। वक्त हुआ यहाँ पर एक खूबसूरत सा वीडियो क्लिप सुबह ज़िंदगी ने तैयार किया है आपकी खिदमत में बीबी फातिमा ज़हरा सलामुल्लाह अलैहा की शहादत के सिलसिले में, वो मुलाहिज़ा फरमाते हैं और उसके बाद दोबारा आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, आप लोगों की खिदमत में हाजिर हैं प्रोग्राम सुबह ज़िंदगी के साथ, और जो प्रोग्राम सुबह ज़िंदगी ने आप लोगों के लिए खूबसूरत सा क्लिप तैयार किया था, उम्मीद है कि आपको पसंद आया होगा। वक्त हुआ है दोबारा रुबाब की तरफ चलने का, ताकि रुबाब जो है अपनी गुफ्तगू जो है चल रही है उनकी वली हसन साहब के साथ उसको जारी रख सकें। जी रुबाब,
बहुत शुक्रिया खुर्रम। और मैं यहाँ बताती खाली ये बात चलूँ कि एजाज हुसैन साहब और जो उनकी बेगम ने फरमाइश की थी कि हम अमीरुल मोमिनीन और बीबी फातिमा ज़हरा सलामुल्लाह अलैहा की ज़िंदगी इज़्दवाजी ज़िंदगी में रोशनी डालें, अभी हम इंशाल्लाह मौलाना साहब से उसी बारे में गुफ्तगू करेंगे। जी मौलाना साहब, हमारे नाज़रीन की बहुत इस बात पर ख्वाहिश थी कि हम इनकी जो है इज़्दवाजी ज़िंदगी बीबी की अमीरुल मोमिनीन के साथ जो है दोनों की रफ्तार के बारे में, क्योंकि कहते हैं ताली एक हाथ से तो बचती नहीं है, दोनों तरफ एहतराम रखना चाहिए, तो इस पर अगर आप ज़रा सी रोशनी डालें।
जी हाँ, देखिए जनाब मासूम आलम सलामुल्लाह अलैहा के सिलसिले में एक बात तो ये जहन में रखें कि ख़ास तौर पर आज का मुआशरा कि जहाँ लड़कियों की शादी आम तौर पर 20 साल के बाद धकेल दी गई है,
और उम्र
उसके
बढ़
बाद भी वो 20 साल जो है वो जब अर्लीस्ट स्टेज जो होती है वो है, वरना आम तौर पर 30 साल और
25 साल से गुजर गई है,
उसके बाद आगे बढ़ गई है। जनाब मासूम आलम की शादी सिर्फ 9 साल की उम्र में पैगंबर इस्लाम ने की, और इस 9 साल की उम्र में पैगंबर ने अपनी बेटी को रुखसत कर दिया। हमारे यहाँ मुआशरे में यह है कि बेटी जब घर से रुखसत कर दी गई और शौहर के घर चली गई तो गोया यह कि वालिदैन जो हैं बेटी के एक चैन की सांस लेते हैं, एक बड़ा ही बड़ा बोझ था सर पर जो उतर गया है, और अब वो दूसरे के घर चला गया, चलो अब हमको फुर्सत मिल गई। यहाँ पे भी आदमी सोचे कि अब इसके बाद जब बेटी को आपने रुख्सत कर दिया तो बाप के और माँ के फराइज क्या होते हैं, इसकी तरफ भी तवज्जो ज़रूरी है, और वो पैगंबर की ज़िंदगी जैसा कि मैंने कहा उसवा बनाई गई है, नमूना बनाई गई है, तो इससे भी दर्स लेना चाहिए। कम से कम वो लोग जो पैगंबर के कहते हैं कि हम उनके राह पर चलने वाले हैं, उनके पैरों हैं, पैरवी का दावा करते हैं, मुसलमान हैं, कम से कम उन्हें तो इसका ख्याल रखना चाहिए कि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम बेटी को रुख्सत करते हैं, वो शौहर के घर गईं, तो अब पहली शब जब गुजरी तो अव्वल सुबह नमाज पढ़ने के बाद पैगंबर इस्लाम मस्जिद से सीधे अमीरुल मोमिनीन के घर आते हैं।
अच्छा,
और आने के बाद तक़ल्लुल बाब करते हैं जनाब फ़ातिमा सलामुल्लाह अलैहा से और अली इब्न अबी तालिब को, दोनों को जमा करते हैं, बैठाते हैं, उसके बाद पूछते हैं कि अली तुम बताओ कि तुमने फ़ातिमा को कैसा पाया। ज़ाहिर है कि बेटी थी लेकिन उनके घर में पहली रात गुजारी है बेटी ने, तो अब उससे सवाल ये हो रहा है कि फ़ातिमा को तुमने कैसा पाया, तो वो फरमाते हैं कि निमल औन अला इबादतिल्लाह। ये अमीरुल मोमिनीन जवाब देते हैं। अब आप जवाब भी मुलाहज़ा फरमाइए, ये नहीं है कि जो यानी मियाँ बीवी के इज़्दवाजी रिश्ते में जिन बातों को अहमियत दी जाती है उस और जिसकी तरफ बिल्कुल कोई तवज्जो नहीं होती है, अली इब्न अबी तालिब उसकी तरफ तवज्जो दिला रहे हैं कि तुम जरा देखो कि मियाँ बीवी की ज़िंदगी सिर्फ यही नहीं है कि वो घर के अंदर आए और उसके बाद फिर वो उनके यहाँ बच्चे पैदा हो जाएं और फिर वो अपनी एक ज़िंदगी इस दवाजी ज़िंदगी उस अंदाज से गुजारें, नहीं, फरमाते हैं नेमल ऑन बेहतरीन मददगार काहे में अला इबादतिल्लाह, अल्लाह की इबादत में। अली इब्न अबी तालिब जो आबिद शब जिंदादार हैं, अली इब्न अबी तालिब जो दिन में रोज़ा रखते हैं रातों में इबादत करते हैं, वो कह रहे हैं कि मुझे बेहतरीन मददगार फातिमा की शक्ल में मिला है, काहे में खुदा की इबादत में, खुदा की बंदगी में, यानी बीवी शोहर के लिए खुदा की बंदगी में मददगार की हैसियत रखती है। और जाहिर है कि कुरान ने जिस अंदाज से औरत को मर्द को इज़्दवाजी ज़िंदगी को जिस रुख से पेश किया था उसका बेहतरीन नमूना यह है कि एक बीवी घर में आने के बाद शौहर के साथ जो ज़िंदगी उसकी गुजरे इस अंदाज से शौहर की मददगार बन जाए कि वो अली इब्न अबी तालिब। हर शख्स अपना एक मिजाज रखता है, उसका एक अखलाक व आदात होते हैं, देखना ये चाहिए कि शौहर के क्या अखलाक व आदात हैं, उसमें किस तरीके से मदद की जा सकती है। अली इब्न अबी तालिब जैसा आबिद जिसके लिए पैगंबर इस्लाम ये कहते हैं कि ज़र्बतु अलीन यौमल खंदक अफ़ज़लु मिन इबादति सक़लैन, सारी दो आलम की इबादत से सिर्फ अली की एक ज़र्बत وزن رکھتی ہے، زیادہ سنگین ہے، زیادہ بھاری ہے، علی کی ایک ضربت، تو جس کی ایک ضربت کونین کی عبادت پر بھاری ہو، خود اس کا سجدہ کرنے کا انداز کیا ہوگا، خود اس کی عبادت نماز کیسی ہوگی، خود اس کا روزہ کیسا ہوگا. ایسا عابد اگر اس کو یہ محسوس ہو کہ یہ آنے والی بیوی ہماری مددگار ہے، تو اب یہ اس کا سوچنا چاہیے کہ بیوی کو دیکھنا چاہیے کہ ہم کو کس طریقے سے زندگی بسر کرنا چاہیے. اور اس کے بعد دوسری طرف سے جناب معصومہ، اب پیغمبر خاموش نہیں ہوتے، خود جناب معصومہ سے بھی سوال کرتے ہیں. ایسا نہیں ہے کہ خالی شوہر کی نظر میں بیوی کیا ہے یہی اہمیت رکھتا ہو، نہیں، بیوی کے لیے شوہر کیسا ہے اس کو بھی دنیا کے سامنے معلوم آنا چاہیے. لہذا سوال کرتے ہیں، اور فاطمہ تم نے علی کو کیسا پایا؟ تو آپ فرماتی ہیں کہ ہم نے بہترین شوہر پایا.
ماشاءاللہ.
یعنی آپ دیکھیں، یہ ہے وہ زندگی کا پیرایا کہ جس میں بیوی اپنے شوہر کو بہترین شوہر قرار دے،
بالکل،
اور شوہر بیوی کو بہترین مددگار قرار دے. بالکل. اپنا یہی نہیں کہ یہ صرف زبانی باتیں ہوں، بلکہ عملی زندگی میں آپ دیکھیں تو یہ نظر آئے گا کہ جناب علی ابن ابی طالب آخر وقت میں جناب معصوم عالم سے یہ کہتے ہیں کہ بی بی میں شرمندہ ہوں، تم نے کبھی مجھ سے کوئی فرمائش نہیں کی.
جی.
یعنی میں شرمندہ ہوں اس بات کے لیے نہیں کہ تمہاری کسی خواہش کو پورا نہیں کر سکا، بلکہ تم نے فرمائش ہی نہیں کی. یہ عجیب ہے،
بالکل،
کہ کبھی فرمائش کا موقع ہی نہیں دیا. ایک دفعہ روایت میں ہے کہ بہت زیادہ علی بن ابی طالب نے اصرار کیا کہ بھائی کچھ تو کہو، کیا چاہتی ہو کیا چاہتی ہو. تو پھر آپ نے کہا کہ اچھا، آپ کی بڑی خواہش ہے تو مجھے ایک سیب کھلا دیجیے.
سیب بس. اور آج کل کی تو نوجوان نسل
اندازہ لگائیے کہ یہ، اور وہ بھی چونکہ علی بن ابی طالب کی عظمت و وقار کو دکھانا تھا، مقصود تھا کہ ایک بغیر موسم کے یہ افر جس نے کبھی فرمائش نہ کی ہو، وہ کیسے بے موسم کا سیب کہاں سے لے آئے گا. تو اب ظاہر ہے کہ جناب فاطمہ نے جب یہ خواہش کی، علی بن ابی طالب سر جھکا کے بیٹھے کہ بھائی کیا کریں، کیسے یہ سیب فاطمہ کی خواہش، پہلی خواہش، اب یہ اس کو کیسے پورا کریں. تو پروردگار عالم نے جنت سے سیب بھیجا، علی بن ابی طالب نے وہ سیب جناب فاطمہ کا. تو اب اس سے دونوں کی عظمت کا بھی پتہ چلا کہ خدا کے نزدیک یہ کتنا محبوب ہیں. تو ظاہر ہے کہ جب ایک بیٹی شوہر کے گھر کے اندر، ایک عورت گھر کے شوہر کے گھر کے اندر اپنے آپ کو قناعت کے ساتھ رکھتی ہے اور شوہر سے کوئی فرمائش نہیں کرتی کہیں اس کے لیے باعث زحمت نہ ہو، تو پھر خداوند عالم بھی اس کا خیال رکھتا ہے. یہ نہیں ہے کہ اس کی خواہشوں کو رد کرے، بلکہ سیب لا کر سیب بہشت بیچ کر کے خداوند عالم نے یہ دکھایا کہ جب تم فرمائش نہیں کرتی تو ہم کو تمہارا پاس و لحاظ ہے شوہر. تو اب ظاہر ہے کہ یہ ازدواجی زندگی جو ہے، جس میں ہم دیکھتے ہیں کہ علی بن ابی طالب بھی خوش ہیں، فاطمہ بھی خوش ہیں، اور گھر کے اندر پلنے والے بچے وہ بھی خوش ہیں. انسان کی بہترین زندگی یہی ہے کہ گھر کے اندر جو افراد ہیں، چاہے وہ بیوی ہو، چاہے وہ شوہر ہو، چاہے وہ بچے ہوں، یہ اپنے آپ کو مسرور و مطمئن اور خوش محسوس کریں، تو وہ زندگی بہترین اور نمونہ زندگی.
مولانا صاحب بہت شکریہ. انشاءاللہ بچوں کی پرورش کی طرف بھی آئیں گے، جو کہ مائیں جو یہ پروگرام دیکھ رہی ہیں ان کے لیے بھی ضروری ہوگا اس بات کو جاننا. بہت شکریہ مولانا صاحب. ناظرین، یہاں وقت ہوا ایک وقفہ لینے کا، چلتے ہیں خرم کے پاس، دیکھتے ہیں ہمیں کہاں لے کے جا رہے ہیں.
بہت شکریہ رباب. بالکل جی، ایک چھوٹا سا ہم لوگ یہاں پر وقفہ لیں گے اور اس کے بعد آپ کی خدمت دوبارہ حاضر ہوں گے. ہمارے ساتھ رہیے گا. جی ناظرین، آپ کی خدمت میں حاضر ہیں ہم لوگ، اور دوبارہ ہم لوگ چلیں گے رباب کی طرف، تاکہ رباب جو ہے گفتگو کے سیگمنٹ کو آگے چلا سکیں. جی رباب.
بہت شکریہ ناظرین. ہمارے ساتھ محترم مولانا ولی الحسن رضوی صاحب موجود ہیں. ہماری جو گفتگو چل رہی ہے بی بی فاطمۃ الزہرا سلام اللہ علیہا کی، جو ہے ہم بول سکتے ہیں جو خوبصورت زندگی اور شخصیت ہے، اس بارے میں چل رہی ہے. چلتے ہیں مولانا صاحب کی خدمت میں. مولانا صاحب، آپ نے یہاں تک تو ازدواجی زندگی کے بارے میں بتا دیا کہ دونوں طرف سے احترام ہونا ضروری ہے، اور ہم یہ بیوی کی زندگی میں دیکھتے ہیں امیر مومنین اور خود بی بی فاطمۃ الزہرا سلام اللہ علیہا ایک دوسرے کا احترام رکھتے تھے. اب تھوڑا ماں اور پرورش اور اس طرف آتے ہیں، بی بی فاطمۃ الزہرا سلام اللہ علیہا ایک ماں کی حیثیت سے اگر آپ اس طرف روشنی ڈالیں تو.
جی ہاں، میں نے عرض کیا کہ معصوم عالم کی جب شادی ہوئی تھی 9 سال کی عمر تھی.
جی.
اور 9 سال کے بعد جب آپ کی شادی ہوئی 2 ہجری میں، آپ کی اولاد شہادت ہوئی.
جی.
سن 2 ہجری میں آپ کی شادی ہوئی ہے.
جی.
اس کے بعد پھر پیغمبر اسلام صلی اللہ علیہ وسلم کی رحلت کے بعد صرف 75 دن یا 90 دن دو روایتیں ملتی ہیں کہ آپ زندہ رہیں. اس اعتبار سے آپ کی عمر مبارک 18 سال کی ہوتی ہے.
18 سال.
اب آپ سوچئے کہ صرف 18 سال کی عمر ہے, 9 سال کی ازدواجی زندگی جناب فاطمہ زہرا سلام اللہ علیہا نے امیر المومنین کے ساتھ گزاری ہے. اس 9 سال کے عرصے میں جناب معصوم عالم کے 5 بچے, امام حسن سب سے بڑے, پھر امام حسین علیہ الصلوۃ والسلام, پھر 2 بیٹیاں جناب زینب کبریٰ سلام اللہ علیہا اور جناب ام کلثوم جو اپنی کنیت سے معروف ہیں, ان کا نام بھی زینب ہی تھا, زینب صغریٰ تھا لیکن وہ اپنی کنیت, جناب معصوم عالم کی دونوں بیٹیوں کا نام زینب تھا اور دونوں بیٹیوں کی کنیت ام کلثوم تھی. ایک اپنی کنیت سے معروف تھیں, ایک اپنے نام سے معروف تھیں. لہذا یہ بات میں نے اس لیے کہہ دی کہ تاکہ لوگوں کے ذہنوں میں رہے. اور پھر 5ویں یعنی اولاد جناب محسن تھے کہ جو بطن مادر ہی میں شہید ہو گئے. تو اب اس 9 سال کی عمر میں یہ 5 بچے جناب معصوم عالم کے, ایک تو خیر بطن مادر میں شہید ہو گئے, 4 بچوں کی آپ نے تربیت کی. اب آپ اندازہ لگائیے کہ ماں اور بچوں کا جو رابطہ ہوتا ہے, ماں کی آغوش کو پہلی تربیت گاہ قرار دیا گیا ہے. ماں, البتہ میں اس سلسلے میں بعض لوگ کہتے ہیں کہ جناب معصوم عالم کا کیا کمال ہے, وہ تو ظاہر ہے کہ معصومین تھے, امام حسن بھی معصوم تھے, امام حسین بھی معصوم تھے اور ان کو امام ہونا تھا اور امام من المہد اللہد امام ہے, لہذا جب آیا تھا تو اللہ اس کو علم وحبی کے ساتھ بھیجتا ہے اور تمام کمالات سے امامت اس کو سونپ کے بھیجتا ہے, لہذا ان کو کسی تربیت کی ضرورت نہیں تھی. اس میں معصوم عالم کا کیا کمال ہے؟ ایسا نہیں ہے. انسان عملی طور پر اس کی زندگی کس کے ساتھ کس طریقے سے بسر ہو رہی ہے اس کا اندازہ ہونا چاہیے. اور اگر ہم یہ مان بھی لیں کہ جناب امام حسن اور امام حسین کو تربیت کی ضرورت نہیں تھی, تو پھر جناب زینب اور ام کلثوم جو ابھی معصوم عالم کی شہادت کے وقت جناب معصوم جناب زینب کی عمر زیادہ سے زیادہ اگر تصور کی جا سکتی 5 سال تھی, اور اس 5 سال کی بچی کو وہ تربیت کی ہے کہ وہ فاطمہ ثانی کہی جاتی ہیں. یعنی لوگ اس 5 برس کی بچی کو یہ دیکھ کے کہتے تھے کہ یہ دوسری فاطمہ ہے. اب ظاہر ہے کہ اگر دوسری فاطمہ کیسے کہہ رہے ہیں, اس لیے کہہ رہے ہیں کہ فاطمہ نے اپنی جیسی تربیت کی ہے ان کو. اور جناب زینب سلام اللہ علیہا آپ دیکھ لیں عملی طور پر تربیت کا مسئلہ یہ ہے کہ حق کا دفاع ویسے ہی جیسے فاطمہ کر رہی ہیں ویسے ہی جناب زینب کر رہی ہیں. جس طریقے سے جناب معصوم عالم نے پیغمبر اسلام کی مدنی زندگی میں جو 70 سے زائد جنگوں اور مغازوں کے ساتھ ساتھ آپ کی جو آپ کی زندگی گزری ہے, اس میں غزایا اور سرایا وغیرہ سب کو ملا کر کے 70 سے زیادہ بتاتے ہیں لوگ, اس صورت میں آپ فاطمہ زہرا سلام اللہ علیہا پیغمبر کی پشپناہ بنی ہیں. جس طریقے سے دیکھتے ہیں کہ جناب زینب سلام اللہ علیہا باپ کی زندگی میں 3 جنگیں امیر المومنین کو لڑنی پڑی, جنگ جمل, جنگ صفین اور جنگ نہروان, تینوں جنگوں میں اس کا ذکر عام طور پر لوگوں کے ذہنوں میں ہی نہیں ہے, قطعی طور پر نہیں جانتے کہ خود ان جنگوں میں جناب زینب کبریٰ نے کوفے میں امیر المومنین کے دور حکومت میں 4 سال تک کس طریقے کی زندگی گزاری ہے. وہی زندگی ہے جو جناب فاطمہ کی زندگی ہے. جناب زینب وہی انداز اپناتی ہیں. جناب فاطمہ کیا کرتی تھی؟ پیغمبر اسلام سے مسجد کے اندر جو کچھ سنتی تھی, خطبہ پیغمبر دیتے ہیں سنتی ہیں. اب عورتیں تو وہاں نہیں ہیں, مدینے کی عورتوں کو جناب فاطمہ زہرا سلام اللہ علیہا جا کر کے وہ پیغامات پہنچاتی ہیں. جناب زینب کبریٰ وہی کام کرتی ہیں. علی بن ابی طالب خطبہ دے رہے ہیں, علی بن ابی طالب کے خطبوں کو کوفے کی عورتوں کے درمیان جا کے تبلیغ کرنا یہ جناب زینب کا کام ہے, یعنی یہ عملی صورت ہے جو جناب فاطمہ اس کے بعد پھر میدان جنگ میں کس طریقے سے پیش آتی ہیں, میدان جنگ میں کس طریقے سے لوگوں کی مددگار بنتی ہیں, وہ بھی جناب فاطمہ سے سیکھا ہے. آپ دیکھتی ہیں کہ ویسے ہی جیسے جناب فاطمہ زہرا سلام علیہا جنگ بدر میں, جنگ احد میں جا کے پیغمبر کے مددگار بنتی تھیں, اسی طریقے سے امام حسین علیہ الصلوۃ والسلام کے ساتھ کربلا کے میدان میں جناب زینب نے عملی سیرت پیش کی ہے اور ان کی مدد کی ہے, پشت پناہی کی ہے. یہ صرف جناب زینب نہیں, جناب ام کلثوم کا بھی یہی عالم ہے. تو ظاہر ہے کہ یہ بچوں کے ساتھ جو تربیت ہوتی ہے, یعنی صرف پیار اور محبت اور دو جملے صرف کہہ دینا ایسا نہیں ہے, بلکہ اپنی آغوش سے ایسے بچے پیدا کرنا اور بڑا کرنا کہ وہ سردار جنت بن جائیں, پورے عالم بشریت کے لیے افتخار بن جائیں. حسن سیدہ شباب جنہ, حسین سیدہ شباب اہل جنہ, یہ تمام سب چیزیں, اور اس کے بعد زینب فخر کائنات, ام کلثوم فخر کائنات. تو اب ایسے مفتخر عالم بشریت کے لیے جو صاحب افتخار ہوں اور پورا عالم بشریت جس پر ناز کرے, ایسی اولاد دینا یہ جس ماں نے کیا ہو اس سے پتہ چل سکتا ہے کہ ماں اور بچوں کے درمیان کیا رابطہ تھا. اگر آپ اجازت دیں تو دو منٹ میں آپ کے آخر میں یہ عرض کر دوں کہ یہی وہ محبت تھی کہ جس کے تحت جناب معصوم عالم علیہ الصلوۃ والسلام جب دنیا سے گئی ہیں, رخصت ہوئی ہیں, تو روایات بتاتی ہیں کہ علی بن ابی طالب نے ان کو غسل دیا, کفن پہنایا, اور غسل و کفن دینے کے بعد جب تابوت ان کا تیار کر دیا, جناب علی بن ابی طالب نے تابوت تیار کرنے کے بعد بچوں کو اکٹھا کیا اور کہا آؤ اور اپنی ماں سے رخصت ہو لو, تو آپ اس سے اندازہ لگا سکتی ہیں کہ بچوں کی تربیت اور ان کی انداز کیسا تھا, کیسی محبت تھی. کہ روایتوں میں ہے کہ آئے امام حسن علیہ الصلوۃ والسلام, رخصت ہوئے, جناب زینب آگے بڑھیں, وہ بھی رخصت ہوئی, ماں سے ملی, بچی ڈیڑھ سال کی تھی جناب ام کلثوم, وہ بھی آگے بڑھیں, وہ بھی رخصت ہوئیں, ماں سے رخصت ہو گئیں. لیکن یہ بچہ جس کو امام حسین کے نام سے لوگ جانتے ہیں, ان میں اور جناب معصوم عالم میں ایک عجیب رابطہ تھا, ایک عجیب انداز تھا. کہ روایت بتاتی ہے کہ آ کے پائتی کھڑے ہو گئے, علی بن ابی طالب نے کہا کیا ماں سے گلے نہیں ملو گے, ماں سے رخصت نہیں ہو گئے؟ تو علی بن ابی طالب نے کہا کہ میں خود ماں کے پاس نہیں کیا, ماں ہمیشہ مجھے آگے بڑھ کر کے گلے سے لگاتی تھی, تو آج کیا مجھے گلے نہیں لگائیں گی, میں خود سے نہیں رخ سکوں گا, بلکہ میری ماں مجھے خود اپنے سے گلے سے لگائیں, جو ہمیشہ ان کا طریقہ تھا. لہٰذا جناب امام حسین علیہ الصلوۃ والسلام پائتی کھڑے تھے, روایت ہے کہ بندے کفن ٹوٹے, اور بندے کفن ٹوٹنے کے بعد دونوں ہاتھ بلند ہوئے, امام حسین گئے, اور جانے کے بعد جناب معصوم عالم کے سینے سے لگ گئے, اور وہ کیفیت پیدا ہوئی کہ آواز آئی کہ علی حسین کو ماں سے الگ کر لو, ورنہ قیامت برپا ہو جائے گی. آپ اندازہ لگائیں کہ یہ انداز جب ہوتا ہے, محبت اس انداز کی ہوتی ہے, تو بچے بھی ماں سے ٹوٹ کر پیار کرتے ہیں, اور ماں بھی بچوں کے ساتھ جو حق ہے اس کو ادا کرتے ہیں. لہٰذا اس حیثیت سے بھی معصوم عالم کی زندگی جو ہے وہ تمام عالمین کے لیے اسوہ و نمونہ ہے ہر جہت سے. جناب فاطمہ زہرا سلام علیہا باپ کے لیے بیٹی کیسی ہونی چاہیے اس میں بھی نمونہ, شوہر کی بیوی کیسی ہونی چاہیے اس میں بھی نمونہ, اور خواتین اسلام کے لیے رہنما کیسا ہونا چاہیے اس حیثیت سے بھی نمونہ. لہذا ہر جہت سے آپ کی زندگی اسوہ و نمونہ ہے, اور وہ واقعی معنی میں فاطمہ رسول کا ٹکڑا ہے.
مولانا صاحب بہت شکریہ, یہاں وقت ایک وقفے کا چلتے ہیں خورم کے پاس.
بہت شکریہ, اور بہرحال جو ہے میں تھوڑا سا آپ لوگوں کا وقت لوں گا. بہرحال جو ہے مولانا صاحب کی گفتگو کے سامنے جو ہے میں جو کچھ جو ہے زبان جو ہے میری بالکل رک سی گئی ہے, لیکن جو ہے چھوٹا سا اعجاز حسین صاحب نے ہمارے ساتھ ایک جو ہے حدیث قصہ کے سلسلے میں ایک واقعہ ہمارے ساتھ پیش کیا, تو وہ میں آپ کی خدمت میں پیش کرنا چاہوں گا. کہا گیا کہ فرشتوں نے اللہ تعالیٰ سے پوچھا کہ یہ چادر قصہ کے نیچے کون لوگ ہیں, तो अल्लाह ताला ने फरमाया, जो तारुफ़ करवाया अल्लाह ताला ने जो चादर कसा के नीचे जो लोग थे उनका, वो तारुफ़ जो है बीबी फातिमा ज़हरा सलामुल्लाह अलैहा के तवस्सुल से करवाया। इस तरह बयान किया गया कि अल्लाह ताला ने कहा कि ये फ़ातिमा हैं और ये उनके वालिद मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हैं, ये उनके शौहर अली अलैहिस्सलाम हैं और ये उनके बेटे हसन और हुसैन अलैहिस्सलाम हैं। तो इससे एक चीज़ जो हमें दिखने में मिलती है, समझने में मिलती है, वो ये है कि आसमानों में जब रिसालत का तारुफ करवाया जाता है, जब उसके बारे में बात की जाती है, जब उसका जिक्र होता है फरिश्तों के सामने, तो बीवी फातिमा ज़हरा सलामुल्लाह अलैहा के तवसल से होता है। तो इससे जो है बीबी की शख्सियत और उनके मर्तबे का एहसास जो है इंसान को हो जाता है। छोटा सा यहाँ पर एक वक्फा लेंगे और उसके बाद आपकी खिदमत दोबारा हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, आपकी खिदमत में एक बार फिर हम लोग हाजिर हैं। अहले तसन्नुन की एक किताब से, एक जो है पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस है, उसको जो है मैं आपकी खिदमत में पेश करना चाहूँगा। पैगंबर फरमाते हैं कि मैं नाराज़ होता हूँ अगर फ़ातिमा सलामुलैहा को कोई नाराज़ करे, और तंग होता हूँ अगर कोई फ़ातिमा को तंग करे। और एक और जगह जो है अहले तसन्नुन ही की किताब में एक और जगह आया, पैगंबर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि बेहतरीन ख़वातीन में बेहतरीन खातून जो हैं वो फ़ातिमा हैं, और मर्दों में बेहतरीन मर्द जो है पैगंबर के नज़दीक वो अली हैं। ये जो है कुछ बातें थी जो मैंने कहा आपकी खिदमत में पेश की जाएँ। और उसके अलावा एक जगह और भी बहरहाल बीबी फातिमा ज़हरा सलामुल्लाह अलैहा फरमाती हैं कि जिस शख्स ने भी, किसी ने भी अगर खालिसाना तौर पर अल्लाह ताला की इबादत की, तो अल्लाह ताला उसको उसकी ज़िंदगी में बरकात जो है वो बहरहाल भेज देगा। इसके अलावा एक जगह और जो है बीबी फातिमा ज़हरा सलामुल्लाह अलैहा फरमाती हैं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और अली अलैहिस्सलाम जो हैं वो उम्मत के वालिद हैं, वालदैन हैं, और जिसने भी उनकी पैरवी की वो जो है जो दुनियावी अजाबों से हमेशा बचा रहेगा और उसकी जगह जन्नत में होगी। बारह ये कुछ जो है बी फातिमा ज़हरा सलामुल्लाह के फरमान थे, कुछ बातें थी जो मैंने कहा आपकी खिदमत में पेश की जाएँ। फौरन चलते हैं दोबारा रुबाब की तरफ, ताकि जो है जो बेहतरीन गुफ्तगू वलीउल हसन साहब जो कर रहे हैं अभी फातिमा ज़हरा सलामुल्लाह की शख्सियत के सिलसिले में, उसको जारी रखा जा सके। जी
बहुत शुक्रिया खुर्रम, बहुत शुक्रिया मौलाना साहब। हमारे पास 2 मिनट वक्त है। आपकी जो खूबसूरत गुफ्तगू जो आपने की, जैसे हम मुस्तफ़ीद हुए, उम्मीद करता हमारे अजीज़ नाज़रीन भी मुस्तफ़ीद हुए होंगे, एक खुलासा या एक आखिरी जुमला जब हमारे नाज़रीन के लिए कहना चाहें।
देखिए, मैं आखिर में सिर्फ एक बात कहना चाहता हूँ, और वो आम तौर पर हमारे इस्लामी मुआशरे में उसकी तरफ से बहुत गफलत है, और वो है खुदावंद आलम ने विरासत में जो हक रखा है बेटियों का, इसको हमारा इस्लामी मुआशरा भी कायदे से इसका पास लिहाज नहीं करता, और अक्सर खानदानों में बेटियों को उनके हक़ से महरूम रखा जा रहा है। हमें सामने रखना चाहिए इस बात को कि ये वो बुनियादी बात है कि जिसमें हम देखते हैं कि तमाम आलम में, तमाम अदियान में बेहतरीन इम्तियाज़ इस्लाम का जो है वो ये है कि किसी भी दीन में, किसी भी मज़हब में बेटी को हक़ विरासत नहीं दिया गया था। मैं पूरे इत्मीनान के साथ, मेरे पास सबूत हैं, यहाँ मौका नहीं है कि मैं आपके सामने वो पेश करूँ, कि किसी भी दीन में कभी बेटी को उसका हक़ नहीं दिया गया था। पहली मर्तबा पैगंबर इस्लाम ने, हत्ता ईसाइत में जो दीन इलाही है, यहूदियत जो दीन इलाही है, यानी
बिल्कुल
अहले किताब कहे जाते हैं,
बिल्कुल
तौरात में या जबूर में भी ये हुक्म नहीं आया था।
जी
पहली मर्तबा कुरान में ये कहा गया कि बेटी का भी हक़ है बाप की मीरास में,
बिल्कुल
और इस हक़ को फ़ातिमा ज़हरा सलाम अलैहा के लिए पैगंबर इस्लाम ने बहैसियत नबूवत के एक नबी होने के अपनी बेटी को हक़ दिया था। आम तौर पर यह जहन में सवाल पैदा होता है कि ये तमाम, मैं किसी नज़ाई गुफ्तगू को नहीं छेड़ना चाहता कि इसलिए कि इत्तेहाद बैनुल मुस्लिमीन के लिए मुनासिब नहीं है कि इन मौजूदात को छेड़ा जाए, लेकिन आप देखें ना कि बेहसियत बेटी के हक़ के ये एक अम्र बहुत मुस्तहकम है। देखना चाहिए कि इस्लाम ने जो ये हक़ दिया था इससे पहले किसी भी दीन में नहीं
नहीं,
दिया
नहीं,
गया।
नहीं,
पैगंबर ने कहा कि बेटी भी बाप की वारिस होती है। अब लोग ये कहते हैं कि जनाब मासूम आलम ने क्यों इस विरासत का दावा किया था, क्यों गई थी भले दरबार में, क्यों इतना बड़ा उन्होंने एक मसला खड़ा किया। लेकिन सोचना ये चाहिए, जनाब फातिमा उस माँ की बेटी हैं, जनाब खतीजा जो मलिकतुल अरब कही जाती हैं, जिनके खजाइन की कुंजियाँ जो हैं वो ऊँट पर बार की जाती थी। ऐसी मलिकतुल अरब और ऐसी खातून की बेटी इस आगोश में, और उस माँ ने अपना सब कुछ दीन इस्लाम की तबलीग के लिए निछावर कर दिया, एक चीज़ भी अपने लिए नहीं रखी। यहाँ तक कि जब रिहलत का वक्त आया तो जनाब खदीजा ने जनाब मासूम आलम से ये फरमाइश की कि अपने बाबा से कहना कि मुझे अपना वो रूमाल जो कंधे पे डालते हैं वो मुझे दे देंगे कफन में। यानी जो माँ ये फरमाइश करे उसकी बेटी मीरास लेने के लिए दावा करेगी, नहीं ऐसा नहीं है। बल्कि ये दावा इसलिए था कि लोग जहन में रहे कि बेटी को बाप की मीरास में हक मिलता है। लिहाजा मैं तो इस जगह पर सिर्फ एक जुमला कहता हूँ कि जनाब फातिमा अपना हक लेने के लिए नहीं, बल्कि आलम इस्लाम की बेटियों को उनका हक दिलाने के लिए, ताकि तारीख में ये बात सब्त हो जाए कि बेटी बाप की वारिस होती है। अगर फातिमा को मीरास न मिलती और न दावा करती तो ये पता न चलता। लोग ये कहते कि ये सिर्फ एक हुक्म था, खुद पैगंबर की बेटी को मीरास नहीं मिली तो मुसलमानों की बेटियां कैसे दावा करें। लिहाजा ये सोचना चाहिए कि इस हैसियत से जनाब फातिमा ने दिफा किया है तमाम आलम की बेटियों का, और उन्होंने उनका हक दिलाया है। और जाहिर है कि आज उनकी शहादत का दिन है, लिहाजा इसीलिए जनाब फातिमा की सीरत हम सब याद कर रहे हैं और हम सब जिक्र करते हैं। तो ये जनाब मासूम आलम का गम मनाने का सिर्फ आंसू बहाना नहीं, बल्कि उनके गम का तकाजा ये है कि तमाम आलम इस्लाम उनकी सीरत पे चलने के लिए अमली तौर पर तैयार हो और ये अहद करे कि हम भी वैसी ही ज़िंदगी बसर करेंगे जैसी फातिमा ने ज़िंदगी।
इंशाल्लाह मौलाना साहब बहुत शुक्रिया। मौलाना वली हसन रिज़वी साहब हमारे साथ मौजूद थे और बहुत ही खूबसूरत गुफ्तगु की बीबी फातिमा ज़हरा की जो ज़िंदगी पे है या शख्सियत पर जो है उन्होंने पूरी तरह रोशनी डाली, और उम्मीद करता है हमारे नाज़रीन को आज की गुफ्तगु पसंद आई होगी और मुस्तफ़ीद हुए होंगे। चलते हैं खुर्रम के पास।
आपका भी और मौलाना वली हसन रिज़वी साहब का भी बहुत बहुत शुक्रिया अदा करता हूँ कि बहुत ही महदूद वक्त में, जैसे कि मैंने कल भी कहा था कि बीबी की ऐसी शख्सियत है कि जिसके बारे में एक पूरी ज़िंदगी भी बैठ कर बात की जाए तो बहुत कम है। लेकिन एक नुक्ता जो मौलाना साहब ने बहुत अच्छा उठाया और जिस पर मैं भी थोड़ा सा बात करना चाहूँगा, वो ये है कि हम लोग इल्म ना होने की वजह से, और शायद ख्वाहिश भी नहीं होती बहुत से लोगों में कि जानने के कहानी क्या थी, क्या हुआ था, क्या नहीं हुआ था, और उठ खड़े होते हैं बात करने और उठ खड़े होते हैं ये कह और बिल्कुल जो है बड़े इत्मीनान से कह बैठते हैं कि नहीं यही ये सही है, ये गलत है, और यूं हुआ था और यूं नहीं हुआ था। मैं जो है दरख्वास्त करूंगा अपने नाज़रीन से कि खुदारा पहले जाने, पहले पढ़ें, पहले सोचें और उसके बाद जो है ज़बान का इस्तेमाल करूँ, उसके बाद कोई चीज़ जो है अपने मुंह से निकालें। क्योंकि ये वो हस्तियां हैं जिनके बारे में, जैसे कि मौलाना साहब ने कहा कि सेब की ख्वाहिश की फातिमा ज़हरा सलामुल्लाह अलैहा ने, तो जन्नत से अल्लाह ताला ने सेब भेज दिया। और ऐसी शख्सियात के बारे में हम लोग जो है एकदम से उठ खड़े होते हैं बग़ैर किसी ये कि कोई बात जाने, कोई पढ़ें, कोई समझें, और बात कर देते हैं। बहरहाल ये मेरी छोटी सी आजाना दरख्वास्त थी जिस पे जो है मैं उम्मीद करता हूँ हमारे नाज़रीन जो है अमल करेंगे। मैं एक बार फिर जो है आप सबका शुक्रिया अदा करता हूँ, मौलाना साहब को शुक्रिया अदा करता हूँ कि वो यहाँ पर तशरीफ़ लाए और उन्होंने इतनी जो है खूबसूरत गुफ्तगू की कि इंशाल्लाह जो है हमारे नाज़रीनों के दिलों में बैठ गई होगी। नाज़रीन अपना बहुत बहुत ख्याल रखिएगा, हमारा प्रोग्राम का वक्त बिल्कुल ख़त्म हुआ जाता है। मैं वली हसन रिज़वी साहब की तरफ से, रुबाब मंसूरी की तरफ से आप लोगों से इजाज़त चाहता हूँ। खुदा हाफ़िज़।